नमस्कार, कार्यक्रम देश परदेशको आजको अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म रोहित गिरी। दिनेश एफएमबाट सुदूर र मध्यपश्चिमका विभिन्न भूभागमा र dinesfm.com.np मार्फत संसारैभरि प्रसारण भइरहेको साप्ताहिक रेडियो कार्यक्रम देश परदेश तपाईँ पहलवानपुरमा रहेको रेडियो दौना बेबरी र टिकापुरमा रहेको सामुदायिक रेडियो टिकापुरबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। रेडियो कार्यक्रम देश परदेश सामी हेलबटा सुरक्षित आप्रवासन परियोजना अन्तर्गत संचार प्रतिष्ठान नेपालद्वारा सञ्चालित विद्यालय तथा आम संचार कार्यक्रमको आर्थिक सहयोगमा तयार पारिएको हो। उज्यालो 90 नेटवर्कले काठमाडौँमा तयार पारेका सामग्रीमा हामी हाम्रा जिल्ला सहित वरपरका वैदेशिक रोजगार सम्बन्धी कुराहरूलाई समेटेर कार्यक्रम तयार पार्छौं। कार्यक्रम देश प्रदेशमा हामी तपाईँ हाम्रै सरोकारका विषयहरू, देशभित्र र बाहिर पाइने काम, ती काम गर्न चाहिने सिप, काम गर्न जाने देशको हावापानी, रहन सहन, चालचलन र विदेशमा काम गर्दा सावधान हुनुपर्ने विषयमा कुरा गर्छौं। आजको देश प्रदेश कार्यक्रम वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीड़ितका अनुभव र परिवारका मानिसले खेपेको भुक्तमान प्रस्तुत गर्नेछौ। साउदी अरब र ओमानमा गरी 4.5 वर्ष विदेशमा काम गरी नेपाल फर्किएका टिकापुरका वीरबहादुर घरती मगरको विदेश अनुभव पनि लिएर आएका छौ। अनि रोजगारीका लागि विदेश जाने भन्दै दलालको पछि लागेर घरबाट काठमाडौँ हिँडेका धनुषाको बसहिया 3 का विश्वनाथ दास 2 वर्षदेखि परिवारको सम्पर्कमा हुनुहुन्न। यी 2 वर्षमा विश्वनाथकी श्रीमती रीना देवी श्रीमानको खोजी गरी पाऊ भन्दै 2 हात जोडेर अनेक ठाउँमा पुग्नुभयो, तर हात लाग्यो सुन्ने। आज हामी रीना देवीलाई परेको समस्या सुन्नेछौ। त्यस्तै रोजगारीका लागि साउदी अरब पुगेर केही दिनमै फर्केका सुनसरीको छिटाहाका बलराम चौधरीसित कुराकानी गर्ने तयारीमा छौं। जीवनमा कहिले गाडीको स्टेरिङ समेत नसमाएका बलरामलाई मेन पावरले ठूला गाडी चलाउन पाउने नक्कली लाइसेन्स दिएर विदेश पठाएको थियो। तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। संयुक्त अरब इमिरेट्स युएईमा मानसिक रूपमा विक्षिप्त भएका डोटी केलानाका शेरबहादुर खाती उद्धारको पर्खाइमा बसेका छन्। उनलाई युएईको रस अल खैमह स्थित सैफ अस्पतालको साइक्रियाटिक वार्डमा राखिएको छ। उनलाई बिवारिसै अवस्थामा अस्पताल ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालले नै खोजी गरी काम गर्ने कम्पनी पत्ता लागेको हो। कम्पनीले भने खाती अस्पतालमा उपचार गरिरहेको थाहा पाए पश्चात उनलाई प्रहरीमा भगौडा भनेर रिपोर्ट गरेको अस्पताल स्रोतले जनाएको छ। उनको खुट्टा र टाउकोमा चोट लागेका दागहरू छन्। अस्पतालका अनुसार चोटका कारण खातीको ब्रेन हेमरेज भएको थियो। उनलाई लामो समयसम्म पारिवारिक वातावरणमा उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ। मानसिक रूपमा विक्षिप्त खाती केही बोल्न सक्ने भएका छन्। मलाई कम्पनीको गाडीले हिर्काएर घाइते बनाएको हो, शेरबहादुरले भने नेपाल जान चाहन्छु। र मजदुरीका लागि भारत गएका सुदूरपश्चिमका नेपाली मजदुर मध्ये 165 जना बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। गैर सरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी जिल्लामा गरेको अनुसन्धानबाट मजदुरीका लागि भारत गएका मध्ये 165 जना हराएको पाइएको हो। सुदूरपश्चिमका 9 वटै जिल्लाको अवस्थालाई हेर्ने हो भने 1000 नाग्ने अनुमान गरिएको छ। निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार 3 जिल्लामा पुगेर संकलन गरेको थियो। हराएकाहरूको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि एकिन तथ्याङ्क संकलनमा समस्या भएको बताइन्छ। सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। मेनपावर र दलालले विदेश जाने युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएर भाग्ने, पैसा लिएर विदेश नपठाई ठगी गर्छन्। अनि रोजगारीका लागि विदेश जान चाहेको पासपोर्ट, भिसा र अन्य डकुमेन्ट नै आफ्नो कब्जामा राखी अवैध रूपमा पैसा लिने गरेका छन्। यसरी कामदार ठगीमा पर्ने विषय अब नौलो रहेन। त्यसैले विदेश जानेहरू नै यस्ता ठगीमा नपर्न सजग हुनुपर्छ। आफू के कामका लागि जाँदैछु, त्यो देशको हावापानी, रहन सहन, संस्कृति कस्तो छ भन्ने कुरामा ख्याल राख्नुपर्छ। विदेश जाँदा लागत खर्च भन्दा धेरै पैसा तिर्नुहुन्न। आफूले तिरेको रकमको रसिद लिन पनि भुल्नुहुन्न। दलालकै कुरामा ढुक्क हुन छाडेर वैदेशिक रोजगारीमा जाँदा चनाको हुनुपर्छ। टिकापुरका वीरबहादुर घरती मगरले साउदी अरब र ओमानमा गरी 4.5 वर्ष बिताउनु भयो। नेपालबाट जाँदा मेनपावर र एजेन्टका कुरा सुन्दा जे छ सुख जति अनि पैसा विदेशमै छ लागेको थियो उहाँलाई। तर त्यहाँ पुगेपछि वीरबहादुरले बल्ल पत्तो पाउनुभयो कि विदेश कस्तो हुन्छ भन्ने कुरा। 2060 सालमा विदेश जाँदा घर परिवारको राम्रो व्यवस्था गर्ने योजना सहित विदेशिएका वीरबहादुरले विदेशमा साह्रै दुःख भोग्नु पर्यो। अहिले भने आफ्नै खेतमा व्यावसायिक रूपमा तरकारी खेती अन्तर्गत खुर्सानी खेती गरिरहनु भएका उहाँलाई साथी दिलु चौधरीले भेट्नु भएको छ।
विदेश भन्दाखेरि पहिला पहिला मान्छेले के सोच्ने, विदेशमा नै के नै हुन्छ होला, के नै गर्छु होला भनेर मान्छे चाहिँ पहिला एकदमै उत्साह भएर गए हुन्छ। त्यहाँको त्यो ठाउँमा पुग्दाखेरिको र त्यहाँको वातावरण हेर्दाखेरिमा चाहिँ तपाईँको पहिले पहिले म चाहिँ विदेश जाँदाखेरिमा लगभग 3 महिनासम्म चाहिँ यस्तो भान भयो कि तपाईँको कि अब त्यो देशको न त भाषा बुझिने, न त्यहाँको के भन्छन् कुनै वातावरणसँग मेल खाने, फेरि अर्काको राष्ट्रमा किनभने उहाँहरूको त्यो देशको के भन्छन् उनीहरूको के भन्छ धर्म भयो, उनीहरूको देशको नियम कानुन मिचेर बाहिर यताबाट जानु मिल्दैन। पहिलोचोटि म साउदी अरेबियाको के अरे अब्बा भन्ने ठाउँमा चाहिँ पुगेको थिएँ। म 3 महिनासम्म चाहिँ मलाई चाहिँ यस्तो भयो कि म विदेश किन आउँला, आफ्नै मातृभूमिमा के गर्न पाए हुन्थ्यो कि भनेर जस्तो पनि भान भयो। पछि पछि गर्दाखेरिमा तपाईँको जे होस् बानी पऱ्यो, 2-2.5 वर्षको बसाइ गरेर फेरि पुनः नेपाल फर्केँ। र मान्छेले सोचे कि ल विदेश भनेपछि मान्छेको एकदमै के नै त्यहाँ त म त पुरै काया पल्टिन्छु कि केही नै एकदमै जीवन आसमानै गराउँछु भन्ने जस्तो सोच हुन्छ। तर त्यस ठाउँमा र त्यो क्षेत्रमा पुग्दाखेरिमा चाहिँ जे होस् जो सपना हामीले बुनेर गए हुन्छ त्यो चाहिँ नभएको अवस्था देखिन्छ। हजुर,
जुन सोचेर जानुभएको थियो त्यो भएन
भएन जस्तो मैले सोचेर यहाँबाट अहिलेका किनभने अब धेरै जसो नेपालमा तपाईँको यो एजेन्डा मार्फत जाने अनि जानेर अनि फेरि तपाईँको जति हामीलाई भनेको जस्तो तलब यहाँ जो सुनाइन्छ त्यहाँ चाहिँ के भन्छन् लागू भएको चाहिँ मैले देखिनँ। हेर्नुहोस् तपाईँको जस्तै कि हामीलाई यहाँबाट उस जमानामा त तपाईँको 2007 सालमा म जाँदाखेरिमा साउदी रियल तपाईँको 800 दिन्छु भन्ने ठाउँमा चाहिँ म 600 चाहिँ फसेँ। काम चाहिँ मैले जो ड्राइभरको लागि गएको थिएँ त्यो चाहिँ त पाइयो, तर सोचेको जस्तो खानापिना खाएर 800 दिन्छ भनेर यहाँ एजेन्टले भनेको चाहिँ त्यो जो कुरा थियो त्यो चाहिँ के भन्छन् त्यहाँ उपलब्ध भएन। साह्रै दुःख चाहिँ भयो तपाईँको। अब भनौँ न एउटा घरको ड्राइभरको भिजामा गएको व्यक्ति चाहिँ कस्तो हुन्छ भने तपाईँको बिहान तपाईँको 5 बजे उठेर चाहिँ उनीहरूको बच्चाहरूलाई चाहिँ स्कुल पुऱ्याउनु पर्ने, दिनभरि उनीहरूको त्यहाँका खानेपिना सामान पत्र पनि बोक्ने, फेरि राति तपाईँको उनीहरूको ज्यादातर फ्यामिलीहरू दिउँसो 1-2 बजी उठेर फेरि साँझ रात पर्न लाग्यो भनेपछि तपाईँको 9-10 बजी तिनीहरू घुम्न थाल्छ, रातभरि घुम्छ, सुत्ने समय तपाईँको 3-4 घन्टा करिब मिल्थ्यो। हजुर, हामीले के भन्छन् त्यही यसो कि त्यहाँ गएर त एकदमै केही नै गर्छौँ भनेर चाहिँ सपना बुनेर गए हुन्छ, जो सपना सोचे जस्तो चाहिँ त्यहाँ भएको देखिनँ।
विदेश सोचे जस्तो हुँदैन भनेर तपाईँले कति बेला थाहा पाउनुभयो?
जो पहिलोचोटि म साउदी अरेबिया गएँ, साउदी अरेबिया गएर के भन्छ तपाईँको जो हामीले पाउनुपर्ने रकम अनि त्यहाँको तलब सुविधा जो पाउनुपर्ने जो थियो त्यो चाहिँ नपाउँदाखेरिमा चाहिँ विदेशमा पनि यस्तै हुँदो रहेछ भन्ने कुरा हो। अहिलेको अवस्थामा त भनौँ अब तपाईँको अलिक पैसा बढेको अवस्था पनि छ, त्यहाँको भनौँ न रियालमा अहिले तपाईँको पहिला हामीहरूको चाहिँ कति 1 रियाल बराबर त्यही 16-17 रुपियाँ हुन्थ्यो भने अहिले 28-29 रुपियाँ दिएको अवस्था छ। आखिर गरेर महँगाईको उस्तै पनि महँगाई क्यामा चाहिँ बढेको अवस्था छ। त्यो मान्छेहरूले खालि एउटा खाडी मुलुकमा सपना बुनेर जान्छ, तर सपना बुनेर गएर जस्तो सोचेको जस्तो अवस्था चाहिँ भएको चाहिँ छैन त्यस्तो। म चाहिँ पहिलोचोटि साउदी अरेबियाको उसमा पनि गएँ, दोस्रो पटक ओमानमा जाने बेलामा पनि भनौँ त्यस्तै अवस्थाको त्यहाँ पनि देखियो। र एउटा के हुन्छ भने वैदेशिक रोजगारमा जाँदाखेरिमा हामीले एउटा भुल्नै नपर्ने कुरा के छ भनेपछि तपाईँको जस्तै हामीले कुन कम्पनीको भिजा लिएर आएका छन् त्यो कम्पनीलाई छोडेर अन्यत्र कम्पनी गयो भने साह्रै दुःख लाग्ने, दुःख पाउने अवस्था पनि हुन्छ। र बरु तपाईँ के भन्छन् त्यो ठाउँमा गएर त्यो कम्पनीसँग तपाईँको तालमेल मिलेन भने अब त्यस्ता उनीहरूले याद नदिने त्यतिदेखि लिएर तपाईँको तलब सलब नदिने अनि दुनियाँभरको कई महिनासम्म दुःख दिने कामहरू पनि देख्यो।
तपाईँ लामो समय विदेशमा बिताउनु भएको छ, 4.5 वर्ष। तपाईँ सुरुमा विदेश जाँदा के सोचेर जानुभएको थियो?
अब पहिले त अब जे होस् विदेश जानको लागि कि मेरो घरको आर्थिक आफ्नो बालबच्चाहरूको लागि अनि के भन्छन् के गर्छु कि के गरौँला भन्ने चाहिँ सोचले गएको थियो, जस्तो सोच बनाएर गएको थियो त्यस्तो सोच चाहिँ भएन मेरो त्यहाँ।
विदेशमा सोचे जस्तो भएन, घर परिवारले के भन्दछन्?
भएपछि त अब त्यही हो, म त्यत्रो विदेशमा गएँ के कमाएर सिकेँ भन्छ, तर त्यो के भन्छ विदेशको त्यहाँ आप्रवासमा बस्ने नेपालीहरूले जो दुःख गरे हुन्छ त्यो पीडाहरू चाहिँ घरका हाम्रा भनौँ न हाम्रो घर परिवारले त्यो कुराहरू बुझेको हुँदैन। उनीहरूलाई त्यसरी विदेश गएको छ टन्न बुढोले पैसा कमाउँछ हाम्रो घरको छोरोले कमाउँछ भन्ने मात्र सोच हुन्छ, र अनि परिवारले के सोच्छन् पनि उहाँबाट पुरै गाँठै पठाउँछ कि अब भन्ने सो, र धेरै महिनाको कमसेकम किन्ने भए पनि 80-90 हजार, 1 लाख रुपियाँ तलब खान्छ कि भन्ने सोच राखेका हुन्छन्। त्यो चाहिँ एकदम म के भन्छु भने उहाँ के अरे विदेशमा गएको पनि एकदमै दुःख पाएर कतिपय तलब साउली नदिएको अवस्था हुन्छ, धेरै चिजका कुराहरू त्यो हुन्छ तपाईँको। त्यस कारणले गर्दा अब सोच परिवारको सोच र हामीहरूको सोचमा त अहिले त थोडा सा फरक त भिन्नता हुन्छै हुन्छ, पैसा कमाएर ल्याउनु भने या गर्नु भने दुनियाँभरको कुरा त त्यो भइहाल्छ।
अहिले पनि धेरै युवाहरू बिचमा पढाइ छोडेर विदेश जाने गरिरहेछन्, स्वदेशमा काम छाडेर विदेश किन जान्छन् युवाहरू?
एकदमै एउटा हाम्रो नेपाली संस्कारमा के छ भनेपछि बरु विदेशमा चाहिँ उहाँहरू अन्य जो पनि भनौँ न अब हर चिजको काम गर्नलाई चाहिँ एकदमै उहाँहरू राजी हुनुहुन्छ तर आफ्नै स्वदेशमा पनि धेरै काम यहाँ चाहिँ रोजगारको सम्भावनाहरू छन् तपाईँको चाहिँ कृषि क्षेत्रदेखि लिएर तपाईँको अन्य आफ्ना व्यवसायहरू यहीँ खुद तपाईँको हाम्रो यहीँ टिकापुर सहरलाई पनि एउटा इङ्गित गरौँ भन्दाखेरि धेरैजसो युवाहरूले के भन्छन् आफ्नो स्वरोजगार गरेर चाहिँ पाउने अवसर पनि छ तर के भन्छन् उहाँहरूको सोच कस्तो हुन्छ भने विदेशमा गएपछि ओहो टन्न विदेशमा त टन्न डलर कमाइन्छ टन्न ल्याइन्छ भन्ने सोच हो तर उहाँहरू त्यो ठाउँमा पुगेपछि बल्ल उहाँहरूको दिमाग चाहिँ बल्ल घुम्छ ओहो विदेश हुने त यस्तो पो रहेछ भन्ने चाहिँ उहाँहरूलाई पछिबाट भने त्यो भान हुन्छ तर किनभने आफू बिचराहरूले ऋण कर्ज निकालेर जग्गा जमिन धितोमा राखेर अब गएर गा गहन बिचराहरू गा हुन्छन् त के गर्ने आउँ त लाजा मर्नु हुने भयो अब यहाँ बसु तलब यस्तो छ त्यस्तो अवस्था त्यही कारणले म त उहाँ अहिलेको युवावर्गहरूलाई के भन्न चाहन्छु भने पुरै यहाँ हाम्रो स्वदेशमै रोजगारका सम्भावनाहरू छन् गर्न सक्ने व्यक्तिलाई यहाँ धेरै सम्भावनाहरू छन् उहाँहरूले भन्नु चाहिँ विदेश जानुभन्दा त पुरै मजासँग आफ्नै स्वदेशमै बसौँ आफ्नै स्वदेशको माथमै नै के भन्छन् हर चाहिँ कृषि क्षेत्र भयो छ अन्य चिजहरू मान्छेले धेरै चिजका व्यवसायहरू गरेर बसेका छन् गर्न सक्ने मान्छेलाई यहाँ धेरै सम्भावनाहरू छन् त्यो त आफ्नो आफ्नो सोच र आफ्नो आफ्ना पाटाका कुराहरू भए तर म त जहाँ त उहाँहरूलाई के भन्छ आफ्नै देशमा आफ्नो स्वदेशमा नै रोजगारी गरे धेरै राम्रो।
कैलालीको टिकापुरपछि अब लागौँ धनुषातिर। धनुषाको बसैया तिनका विश्वनाथ दासले दलालकै भरमा विदेश जाने प्रक्रिया अघि बढाउनुभयो। बसैया आठ सनिटोलका रामबाबु सहनीले विश्वनाथलाई विदेश पठाउने भनेर दुई वर्ष अघि काठमाडौँ पुर्याए तर घरबाट हिँडेको दिनदेखि विश्वनाथ र परिवारको सम्पर्क टुटेको छ। विश्वनाथकी 27 वर्षीय श्रीमती रीना देवी श्रीमानको खोजी गरिपाऊ भन्दै प्रहरी र विभिन्न सङ्घ संस्थामा पुग्नुभयो। हराएका श्रीमान खोज्न रीना देवीले भोगेका भुक्तमान कहाली लाग्दो छ।
गेलै नै त उ पुलिसवाला गन्ज गेलिए त उ मिसर या जे है से कय बोलु आइ बोलु हराए बोलाइ से बोलु हरा ज
उहाँले पुलिसमा उजुरी गर्नुभयो। एकजना मिश्र थरको पुलिस हुनुहुन्थ्यो उहाँले भन्नुभयो यो हराउने मान्छे चाहिँ होइन कतै हुनुहुन्छ होला पछि सम्पर्कमा आउनुहुन्छ भनेर भन्नुभयो उहाँलाई।
हम जाइ छ त उ हाम्रा बेलगा दै है हाम्रा नै होबे कोही हम
प्रहरीकोमा फेरि पनि जाँदाखेरि चाहिँ पुलिसले चाहिँ फर्केर आइहाल्नुहुन्छ भनेर उहाँलाई चाहिँ त्यहाँबाट मतलब फिर्ता पठाइदिनुहुन्छ। उहाँको आफन्त कोही पनि छैन उहाँलाई सहयोग गर्ने चाहिँ यो विषयमा।
तपाईँको श्रीमानलाई लैजाने मान्छे कहाँ छ तपाईँलाई थाहा छ?
उहाँको गाउँमै छ।
अनि तपाईँले ऊ विरुद्ध किटानी उजुरी नै हाल्नु भएन त?
निवेदन चाहिँ तीन बेर लेखाएको दिलियै त
उहाँले तिनपल्ट चाहिँ उजुरी दिनुभयो तर पनि त्यसको कुनै सुनवाई भएन।
म विदेश जाँदैछु भनेर तपाईँसँग सल्लाह भयो कि भएन?
नै हाम्रा कहलकै हाम्रा कहलकै से बोलु हम बोलु काठमाडौँ जाइ छी से बोलु टिकट बोलु कटा दिने त हम कहलियै से यहाँ नै जाऊ हम कहली से नै जाऊ
उहाँलाई चाहिँ उहाँको श्रीमानले त्यस्तो केही भन्नु भएन। यति मात्रै भन्नुभयो कि टिकट काटिसकेको छ म जाँदैछु काठमाडौँ भनेर भन्नुभयो। उहाँले चाहिँ होइन नजानुस् जानु पर्दैन भन्दा पनि त्यति भनेर उहाँ चाहिँ आफ्नो काममा निस्किनु भयो। अनि दुई तिन दिनसम्म पनि श्रीमान नफर्केपछि चाहिँ उहाँले एजेन्टलाई सोध्नुभयो क्या अरे एजेन्टलाई सोध्नुभयो कहाँ छ त भनेर भन्दाखेरि एजेन्टले भनेर मैले गाडी चढाएर पठाइदिइसकेँ भनेर चाहिँ एजेन्टले भन्यो उहाँलाई।
कहाँबाट गाडी चाहिँ कहाँबाट चढाएर कहाँ पठाएको रहेछ?
उहाँको चाहिँ जनकपुरबाट श्रीमानलाई काठमाडौँ लाने काम गर्यो एजेन्टले। एकचोटि लिएर गयो फर्काएर ल्याइदियो अर्कोचोटि लिएर गयो त्यसपछि फर्काएर ल्याइदिएन।
विदेश चाहिँ जाने भन्नुभयो यो देश पठाउँछु भनेर केही त्यो मान्छेले भन्यो कि जसले चाहिँ तपाईँको श्रीमानलाई विदेश लैजान्छु भनेर काठमाडौँमा लगेर अलपत्र पार्यो बेपत्ता पार्यो?
बोलु हमहु बोलु जाबा तुहु बोलु चल त एकरा हम कहीँ नै जाए आ त एकरा लगेल घर से बोलाएको बोलु चल चल।
उहाँ चाहिँ घर नभएको बेलामा उहाँको श्रीमानलाई चाहिँ लिएर गयो त्यो मान्छेले म पनि जाँदैछु तिमी पनि हिँड साथमै भनेर लिएर गयो।
चल बोलु टिकट बोलु कटा दिने छु चल बोलु त ऊ ल गेले हम चल गेली वनमे हम घर नै रहे
कोन देश चाह रहल छी कोनो बात भेल रहे कि नै?
नै हमरा से कोनो बात नै रहे भेल आ ऊ अर्जेंट रहे तऽ अर्जेंट से नै अथी भेल आ उहे जे कहल कि से चल हमरा साथे से ल क गेली तऽ ओकरे दुनूमे
जो मान्छेले लान्छु भने उसैले नै लिएर गयो। उहाँ घरमा हुनुहुन्थ्यो वनमा जानुभएको थियो काम गर्नलाई
हम चलि गेलै ऊ चलि गेलै आइ आब ओकर पहिरा तैकतै छि आइ तकला अखन थाहे पता नै कतौ रहबो करतै तऽ फोनो त करितै।
त्यो दिनदेखि उहाँको श्रीमान जानुभएदेखि चाहिँ अहिलेसम्म उहाँ बाटो हेरेर बसिरहनु भएको छ श्रीमान आउने तर अहिलेसम्म फोन पनि भइरहेको छैन श्रीमान कहाँ छ त्यो पनि उहाँलाई थाहा छैन कतै हुनुभयो भए कम्तीमा मलाई फोन गर्नुहुन्थ्यो भन्ने कुरा चाहिँ उहाँले भन्नुहुन्छ।
अहिले परिवारमा चाहिँ को को हुनुहुन्छ तपाईँहरू?
हम अकेले थे, हमरा कोई नहीं, पाँच गो बेटी है आ साउ ससुर ससुर मरि गई तो साउ से तो छोटका में दे दिया के करके हो
वहाँ को परिवार में वहाँ हो पाँचजा छोरी सासू हो ससुरा को मृत्यु भइसक्यो सासू पनि वहाँ को अर्को रिलेटिव्स कहाँ बस्नुहुन्छ
ओकरा में है दीदी तो ऊ हमरा घूम के तक जेकरा में रहती तेकरा में तो वहाँ पाँच गो धिया
मेरे पाँचवटा बाल बच्चा छ कसरी दिन बीत कसरी अब अगड़ी के
जेठकी या मुझली से
दुईजना लाटी हो
श्रीमान यहाँ हो काम करो
ऊ मिस्त्रियो के जोराइयो कर ईटो सुन जोड़े ऊ लेबरों के काम कर ईटा बालू सुन ढोई आ मिस्त्रीको इँटो जोड्ने सब
गाउँघरको सबै काम गर्नुहुन्थ्यो इँटा जोड्ने कामहरू पनि गर्नुहुन्थ्यो मिस्त्रीको काम पनि गर्नुहुन्थ्यो लेबरको काम पनि गर्नुहुन्थ्यो
अहिले त्यो सबै कुरा चाहिँ छोरीहरूलाई चाहिँ खान दिने लाउन दिने कुरा चाहिँ तपाईँले गरिरहनु भएको छ
हाँ तो अपने के करते ओकर काम धंदा कैली अब
गाँव घर में जे यता जे काम में वहाँ काम करें अलग छोरी खाना दिने लाने दिने काम
दीदी ने घर ने घर आर कथू नहीं वहाँ
को घर द्वार बस्ने ठावन घरेड़ी सड़ेड़ी के
यो अब झन्डै दुई वर्ष भइसक्यो यो अवधिमा चाहिँ तपाईले श्रीमान त फर्केर आउनु भएको छैन के गरेर बिताउनु भयो
त दुई वर्ष त दिदी ओकर धन्दा काम गरेको त बाल बच्चाकै हाम्रो कति
दुई वर्षसम्म चाहिँ उहाँले आफ्नै गाउँमा अब खेत रोपाई गर्ने कामहरू भयो गाउँको धन्दाहरू भयो मतलब यो घरमा त्यो घरमा काम गरेर चाहिँ उहाँले आफ्नो दुई वर्ष काट्नु भयो र बच्चाहरूको लालन पालन गर्नुभयो
अब त्यो लैजाने मान्छे पनि गाउँकै मान्छे छ तपाईँको श्रीमानलाई जसले लगेर चाहिँ अहिले बेपत्ता पारेको भनिएको छ ऊ पनि गाउँकै मान्छे छ तपाईँको छरछिमेकलाई यो कुरा सुनाउनु भएन यो मान्छेले मलाई चाहिँ मेरो चाहिँ श्रीमान लगेर बेपत्ता पारेको छ भनेर
बात कहिले दिदी किन त गाउँ घरकै आदमी सुनकै बोलौँ आइ बोलु अति अति
उहाँले छरछिमेकमा कुरा गर्नुभयो छरछिमेकले त्यही भन्छ कि अब कहाँ हराउने मान्छे हो र ऊ चाहिँ फर्केर आइहाल्छ नि आउँछ आउँछ भनेर भन्छ
अब ओकरा कहिले त ऊ खाली कतिकै बोलु गरी पक्रा दिले ऊ चलि हले त गाउँ नै रहि बैठे नै त गाउँकै लोक सुनि अति गरी
जो मान्छेले उहाँको श्रीमानलाई लिएर गएको थियो नि उसले चाहिँ त्यही भन्छ अरे कि मैले तिम्रो श्रीमानलाई गाडी पठाइदिएको गाडीमा चढाएर पठाइदिएको हो त्यो बाहेक चाहिँ अरू मलाई थाहा छैन ऊ चाहिँ पैसावाला मान्छे छ अरे धनी मान्छे छ अरे लगिदिने मान्छे चाहिँ
यो आवाज तपाईँले जुन कुरा भनिरहनु भएको छ तपाईँको श्रीमानले सुनिरहनु भएको छ भने उहाँलाई के भन्न चाहनुहुन्छ
ऊ अति न बाल बच्चाकै त अपन देख्ती न खन्ता मात्रै दिन हुने छ त हम बाल बच्चाको केना के दिन गुजर कटब है
उहाँले चाहिँ यही भन्नु भएको छ कि जहाँ हुनुहुन्छ उहाँको श्रीमान चाहिँ फर्केर आउनुहोस् पाँच पाँचजना बच्चाहरू छ कसरी दिनहरू कट्छ बिहाहरू गर्नु छ बच्चाहरूलाई चाहिँ त्यही भएर फर्केर आउनुहोस् भन्नुहुन्छ
त हम से सोचे छु दिदी त केना के ओकर दिन गुजर हाम्रा बाल बच्चाके कटौतै केना हाम्रो दिन गुजर जतै त हम चाहे छु ऊ आबे
कहीँ छ भने चाहिँ घर फर्केर आउनुहोस् मेरो बाल बच्चाको र मेरो चाहिँ गुजारा कसरी कट्छ तपाईँ बिना चाहिँ भन्नु भएको छ
त आब ऊ के कैलकै नै कैलकै त ऊ कतौ खै एतेक दिन अथियो भऽ गेलै त ऊ आनिकऽ त हमरा देत न त ऊ कतऽ लऽ गेलै कि
लाने मान्छेले कहाँ लग्यो के गर्यो मार्यो कि जिउँदै राख्यो त्यो पनि थाहा छैन
ओकर थाहा रहतै दिदीसँ कतौ खै फल्ना ठाउँ है तब न बुझबै फोनो जे करतै तब न कहबै से फल्ना ठाउँ है आ ऊ हमरा कथुके थाहे पता नहि त हम केना जनबै
उहाँको श्रीमान कहाँ छ के छ त्यो लाने मान्छेले पनि केही पनि भनेको छैन यदि कहीँ छ भनेर थाहा भएको भए पनि मेरो श्रीमानले चाहिँ मलाई फोन गर्नुहुन्थ्यो सम्पर्क गर्नुहुन्थ्यो त्यो पनि छैन
तपाईँ अहिले दिनेस एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ दिनेस एफएम .com.np संसारको जुनसुकै ठाउँमा सुन्न सकिने यो कार्यक्रम हरेक हप्ताको एक दिन सोमबार बेलुकी 7 बजेदेखि 7:30 प्रसारण हुने 30 मिनटको रेडियो कार्यक्रम हो यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौ विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको मुख्य उद्देश्य हो
उतै दुख पाइन्छ भने यतै दुख गरेर खानु हे घर जग्गा धितो राखी चर्को ब्याज तिरी
घर जग्गा धितो राखी चर्को ब्याज तिरी ख्याल गर्नु है ठक्को हातमा पैसा पर्ला फेरि कोहीले विदेश पठाइदिन्छु भन्दै पैसा मागे पैसा कुमलाई फरार होला तिनका पछि लागे देशैभरि गाउँ बस्तीमा शून्यता छ अहिले विदेश जाने नेपालीको नर्को लाग्छ जहिले बुढा बुढी बाल बच्चा गम्मा छ जवान जति खाडीको घाममा छ हे कुन काममा हो आफू जाने कति तिर्नु पर्छ कुन काममा हो आफू जाने कति तिर्नु पर्छ पाउने तलब खाने बस्ने यकिन गर्नु पर्छ दुर्घटना भवितव्य अलपत्र भए कुनै न्याय पाइने छैन लुकी छिपी गए जानी बुझी विदेश जाने मालामाली भाछन् हचुवैमा जानेहरू पाउनु दुःख पाछन् दलालबाट जान त गइन्छ कहाँ कुन बेला बिचल्ली भइन्छ
आजको देश परदेशमा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडितका अनुभव र परिवारका मानिसले खेपेको भुक्तमान सुनिरहेका छौं भनिन्छ चोरका सय दाऊ केही मेनपावर र दलालले विदेश पठाउने निहुमा ठगी गर्ने पारा परिवर्तन गर्न थालेका छन् जीवनमा कहिल्यै गाडीको स्टेरिङ समेत नसमाएका सुनसरीको छिटाहा तीनका बलराम चौधरी गाडी चलाउने भिसामा साउदी अरब पुग्नुभयो नक्कली लाइसेन्स थमाएर बलरामलाई मेनपावरले साउदी पठाएको थियो बलरामलाई वास्तविक काम भने गाडी बनाउने ग्यारेजमा हो भनिएको थियो तर साउदी पुगेपछि बलरामले न गाडी चलाउन पाउनुभयो न त ग्यारेजमा नै काम गर्न नै बरु उहाँलाई साउदी अरबको साहुले भेडा बाख्रा चराउन मजरामा बस्नुपर्ने बताए मजरा नगई साथीभाइको सहयोगमा केही दिनमा नै नेपाल फर्किएका बलरामलाई साथी रितु थेबेले भेट्नु भएको छ
अब यस्तै एकजना यहाँ दाई चाहिँ कतार बस्नुभएको थियो होइन उहाँले भन्नुभयो यहाँ गर्दाखेरि पैसा बस्दैन बरु त्यहाँ गएपछि अलिक बढी पनि हुन्छ एकमुष्ट आउँछ केही काम पनि लाग्छ आएर बरु हामी ग्यारेज खोलौँ बसौँ अनि मेरो पनि सोच बदलियो मैले भने ठिकै छ जाउँ न त एकपल्ट अनि पासपोर्ट सासपोर्ट सबै बनाएँ अनि एउटा प्रमोद भन्ने साथी भेटायो दुबीको सँगै पढेको थियो पहिला अनि उसले भन्यो ठिकै छ विदेश जाँदैछ भने मेरो एउटा चिनजानको मेन पावर छ त्यहाँनिर जाउँ अनि उसैले देखाइदियो त्यहाँ मेन पावर अनि हामीले त्यहीँ दिएँ 1,20,000 दुईजना मिलाएर 2,40,000
यहाँबाट त्यति बेला दुईजना जानुभएको थियो छिटाबाट
हजुर
को को जानुभएको थियो
म र प्रकाश दाई प्रकाश कुमार विश्वकर्म
अनि यहाँ चाहिँ नेपालमा चाहिँ के गर्दै हुनुहुन्थ्यो त्यो बेला
त्यति बेला पनि म यतै मेसिनै चलाउँथेँ लेथ मेसिनै
त्यो भनेको के
मतलब यो गाडीहरूको पाठ पूर्जाको काम हुन्छ
गरेजमा
ग्यारेजमा हजुर
विदेशमा यही कामको लागि जाने भनेर सल्लाह गर्नुभएको थियो सुरुमा
अरू काम जान्दिनँ अब त्यहाँ अब के काम गर्नु अब यही काम जान्छु अब मेन पावरमा कन्ट्याक्ट गर्दाखेरि बनाउन ल ठिकै छ यही काम हुन्छ पहिला त के पो हाइड्रोलिक पम्प कि के भन्थ्यो मैले भने होइन नेपालमा त लेथ अपरेटर भन्छ इन्डियातिर खराद भन्छ अब विदेशमा के भन्छ त्यो थाहा भएन
यहाँ कति कमाइ हुन्थ्यो त्यति बेला
यस्तै 18-20 भइहाल्छ
महिना दिनमा
हजुर 18-20,000
उता कति कमाइ हुन्छ भनेर सोच्नु भएको थियो
उता अब सुरुमा 2,000 जति भन्नुभयो मेन पावरवालाले पछि भन होइन 1,800 दिन्छ त्यसमा पनि अब ठिकै छ अब यत्रो लगानी गरेँ मेडिकल सेडिकल गरेँ खर्च 30-40,000 रुपियाँमा काठमाडौँमै सिध्याएँ सबै थोक गरेर अब यत्रो त खर्च भइसक्यो बरु 1,20,000 त हो बरु एकपल्ट गएर हेरौँ न के हुन्छ
कति महिना बस्नुभयो त्यहाँ
1.5 महिना जति त्यहाँ
त्यो 1.5 महिनामा के काम गर्नु पर्यो
केही कामै गर्नु परेन अब त्यहाँ पुग्दाखेरि भन ल ठिकै छ तपाईँहरू मिस्त्री मान्छेहरू हो त्यो काम त हाम्रोमा छैन हामीलाई त खास गरी त्यहाँ खेतीबारीको काम हुन्छ नि उडसुट चराउने बाख्राहरू त्यहाँ मजरा भन्छ अन्त हामीलाई त 4 जना मजराको मान्छे चाहिएको थियो अब यहाँ त 2 जना मात्रै पठाएछ त्यो पनि मिस्त्री अब के गर्ने त्यो मजरामा जाने कि के गर्ने अनि हामीले भने होइन यो काम त गर्न सक्दिनँ फेरि तल पनि के अरे 1,000 रुपियाँ रियाल मात्रै भनेको थियो त्यहाँ
घुमौरो भाषामा भेडा बाख्रा हेर्नुपर्छ भन्यो साउजीले
मजरा भनेको त्यही नै हो उठ चराउनु पर्छ भेडा बाख्रा परेवा खजुरको गाछीहरू हुन्छ त्यहाँ पानी सानी हाल्नुपर्ने अनि त्यो 1,800 जुन बनेको थियो नि अनि त्यहाँ 1,000 मात्रै दिन्छु भन्यो मैले भने ठिकै छ हामीहरू गर्दिनँ अनि गर्दैन मैले ठिकै छ यहाँ बस्न मिल्दैन हाम्रो यो भिसाको र टिकटको पैसा दिनु अनि जानु अनि त्यहाँ 1 महिना खाएको सबै त्यो साथीहरूले म्यानेजमेन्ट गरिरहेको थियो अनि यताबाट उताबाट हाम्रो साथीहरू थुप्रै थियो क्या गाउँको अहिले पनि छ अनि उनीहरूले नै हेल्प गर्यो पैसा सैसा रिचार्ज किन्न दिन्थ्यो रिचार्ज चाहिँ कति न कति भइसकेको छ हाम्रो
तपाईँ गरेजमा जे काम गर्नुहुन्थ्यो नि त्यो कामको केही प्रमाण पत्र थियो तपाईँसँग?
प्रमाण पत्र नेपालवाला त भइहाल्छ, तर चाहिँदैन भन्यो मेन पावरवालाले। अनि उहाँ के अरे प्रकाश दाईको जुन कतारको जुन सर्टिफिकेट थियो नि प्रमाण पत्र, उहाँ चाहिँ देखाउँदाखेरि तपाईँहरूलाई पर्दैन, ठिकै छ, उहाँ पनि मिस्त्री नै हो, ठिकै छ, तपाईँहरूको ऊ गर्नु पर्दैन, के अरे इन्टरभ्यू दिनु पर्दैन भन्यो
सुरुमा जाने बेलामा। अनि यो नक्कली लाइसेन्स कसरी बनाइदियो?
अब कसरी बनायो त्यो हामीलाई नै थाहा भएन। काठमाडौँ पुग्दाखेरि डकुमेन्ट लिनलाई अब हाम्रो प्लेन उड्ने बेला चार घन्टा मात्रै थियो, अनि यता जुन मगालबाट हामी गएको थियो नि यसले पैसा उता पठाइदिएको थिएन आरपीवालालाई, अनि उसले चाहिँ भाइ हाम्रो पैसा आएको छैन, पैसा आएपछि अनि मात्र यो के अरे डकुमेन्ट दिन्छु तिमीहरूको। अनि त्यहाँ पनि हामीले सोध्यो सिग्नेचर गर्ने बेलामा त्यो के अरे डकुमेन्टमा सिग्नेचर गर्नुपर्छ नि, अनि अरू अरू दाईहरूले पनि भनेको थियो यो यताउति लेखेछ भने सिग्नेचर नगर्नु। अनि मैले भने सर यो त यस्तो यस्तो छ भन्छ, होइन यसले लेखाइले केही फरक पर्दैन, त्यस्तो भयो भने हामी सात दिनमा झिकाइहाल्छु भन्थ्यो होइन, झिकाउने सिकाउ हामी जाँदैछु त झिकाउने किन, कन्फर्म भन्नु पहिला तपाईँ हो कि होइन भन्छ, होइन हो, विश्वास गर्नु। मैले ल ठिकै छ, संसार त विश्वासमै चलिरहेछ, अब म कहिले नगएको मान्छे, अब प्रकाश दाई त 8-9 वर्ष कतार बसेको मान्छे, उहाँले पनि भन्यो कि म त जाँदाखेरि के अरे फार्मिङको विषयमा गएको थिएँ, काम मैले त्यही पाएँ, अनि हुन पनि सक्छ भने ल ठिकै छ। अनि हामी साइन गरेँ, उताबाट पैसा पठायो, डकुमेन्ट लिए, त्यति बेला नै लाइसेन्स पनि दियो, अनि भनौँ यो एयरपोर्टमा देखाउनु अनि च्यातेर फालिदिनु
यो नक्कली लाइसेन्स। सुरुमा तपाईँलाई यहाँ नेपालमा काम गरेको गरेजको पनि प्रमाण पत्र चाहिएन भनिएको थियो, पछि 81 लाइसेन्स आयो तपाईँको हातमा?
81 लाइसेन्स आयो, त्यो थाहै थिएन हामीले,
त्यो पनि
हामीले मेडिकल गर्ने बेला त्यो मेडिकल रिपोर्टमा पनि हाम्रो लेखिरहेछ ड्राइभिङ भनेर। मैले भने यार यो हामी त ड्राइभर त होइन त यार, भन्छ यार तपाईँहरू मेडिकल गर्न जानु, यो लेखाइले केही फरक पर्दैन, जति बेला पनि उही शब्द आउँथ्यो एउटै शब्द, यो लेखाइले केही फरक पर्दैन।
अनि यो तपाईँले न चाहिँ लाइसेन्सको लागि परीक्षा दिनुभयो न ट्रायल दिनुभयो,
केही गरिन,
81 हातमा पर्दा कस्तो लाग्यो?
बसेको गाडीलाई के अरे स्ट्रिङ समातेको छैन, त्यो पर्दाखेरि त अब सम्झे ठिकै छ, अब एयरपोर्टमा देखाउनु भन्दैछ अनि फालिदिनु भन्दैछ, आखिर हामीलाई त जसरी जानु न हो, आखिर काम हामी त्यही पाइहाल्छु ग्यारेजकै, अब के थाहा उता पुगेपछि अब ग्यारेज स्यारेज केही छैन, लेथ मेसिनहरू केही छैन, यस्तो झुक्यायो हामीलाई।
यो डुप्लिकेट लाइसेन्स चाहिँ विमानस्थलमै च्यातिदिनु भनेर भने,
तर हामीले च्याति नै राखिहाल्यो।
किन च्यात्नु भएन तपाईँले?
त्यो फोटो राम्रो थियो नि त त्यसमा, त्यही भएर बरु फोटो होस् लाइसेन्स होस् किन च्यात्नु होस् न भनेर राखिरहेको, कहीँ देखाएन।
यो डुप्लिकेट हो भनेर चाहिँ थाहा थियो तपाईँलाई?
थाहा थियो मलाई, अब लाइसेन्सको लागि के गर्नुपर्छ त हामीलाई थाहा छ नि, ट्रायल दिनुपर्छ, लिखित पास गर्नुपर्छ, फेरि अचेलको ट्रायल फेरि 8 बनाउनुपर्छ, त्यो अब कहिले गाडी चलाएकै छैन, ठुलो गाडी मोटरसाइकल त चलाउँछु, त्यसको जब लाइसेन्स निकालेको छैन, यो ठुलो गाडीको कहाँबाट निकाल्नु?
यहाँ पनि हुन पनि तपाईँलाई कारको जिपको डेलिभरी भ्यानको मिनी बस मिनी ट्रक बस लरी सबैको दिएको रहेछ नि त,
सबैको दिएको रहेछ,
म जान्न भनेर भन्नु भएन?
होइन त्यति बेला त्यही त भन्न त भने क्या, यो लेखाइ यस्तो छ भरे यस्ता उति भयो भने भन्छ हप्तै दिनमा फर्काइहाल्छु भन्यो। मैले भने यार जाँदैछु कमाउनलाई, फर्काउने किन, तपाईँ ढुक्क भएर भन्नु यो हो कि होइन, काम पाउँछु कि पाउँदिन हामी त्यही भन्छ, होइन यो संसार विश्वासमै चलिरहेछ यार, विश्वास गर्नु जानु तपाईँहरू त्यही काम पाउनुहुन्छ।
कुन म्यान पावरले पठाएको तपाईँलाई विदेश?
उडायो चाहिँ आरपी वालाले, यता चाहिँ यताबाट काठमाडौँ पठायो यो मगहालले।
आरपी भनेको पुरा नाम भनिदिनुहोस् त म्यान पावरको नाम?
यो कार्डमा आरपी मात्रै छ, आरपी इन्टरनेसनल कन्सल्ट प्राइभेट लिमिटेड,
यो चाहिँ काठमाडौँको?
काठमाडौँको हो।
सुरुमा सम्पर्क गर्दा चाहिँ इटहरीमा गर्नु?
इटहरीमा गरेको।
इटहरीको म्यान पावरको नाम कुन?
मगहाल, मगहालमा मगहाल इन्टरनेसनल सर्भिस प्राइभेट लिमिटेड।
सुरुमा इटहरीमा जानुभयो, यो म्यान पावरमा सम्पर्क गर्नुभयो, यो म्यान पावरले अर्को काठमाडौँको म्यान पावरलाई पठाइदियो?
उहाँ पठाइदियो।
अनि यो डुप्लिकेट लाइसेन्स दिने म्यान पावर चाहिँ कुन हो तपाईँको?
यो आरपी इन्टरनेसनल।
अनि त्यो लगानी गरेको पैसा तपाईँहरू चाँडै फर्किनु भयो, त्यहाँ काम पनि गर्नु भएन, लगानी गरेको पैसा उठिसक्यो
छैन? उठेको, जुन 1,20,000 दरले हामीले दिए नि यहाँ मगहालमा, त्यो पैसा आएको छैन। उता जुन हामी 5,000 रियाल टिकट र भिसाको तिरे, त्यो चाहिँ आरपीवालाबाट आयो।
अब फेरि विदेश जाने कि नजाने?
अब सुरुमा यस्तो लाग्यो, अब हेरौँ, अब कन्फर्म भएपछि, अब अहिले त भिसा सिसा सबै चेक गर्न पाउँछ नि, अब कन्फर्म भयो भने जाने,
नभए नजाने,
नभए नजाने।
अनि यो जुन नक्कली लाइसेन्स दिएको छ नि, यो मसँग छ अथवा हामीसँग छ भन्दाखेरि उसलाई केही पनि प्रतिक्रिया दिएको छैन?
प्रतिक्रिया त्यही त, हामीसँग लाइसेन्स पनि छ, यो छ भने, यो हुँदाहुँदै तपाईँहरूले किन झुक्याउनु भयो हामीलाई, किन यो डुप्लिकेट लाइसेन्स दिनुभयो? हामीसँग त यो कतारको ऊ पनि छ, सर्टिफिकेटै छ, प्रमाण पत्र, अनि त्यसले गर्दाखेरि मलाई लाग्छ उहाँहरूले पैसा दियो, होइन भने त रसिद त 10,000 मात्रै काट्छ नि।
यो तपाईँको अहिले लाइसेन्सको कार्ड चाहिँ मागेन नि त्यति बेला?
मागेर च्यात दियो अनि मात्रै पैसा दिन्छु भने कार्ड लियो, के अरे उसमा चेकमा साइन गर्यो अनि दियो लाइसेन्स, लाइसेन्स च्यातेर फालिदिएको भए हाम्रो पैसा उसुल हुने थिएन होला।
यो तपाईँले चाहिँ कसरी जोगाउनु भयो?
अब पोकेटमै थियो, ध्यानै भएन, अब उता फसेपछि धन दिमाग अर्कैतिर गइहाल्यो, टेन्सन भइहाल्यो।
त्यही त, पैसा पुरा दिइसकेपछि तपाईँलाई चाहिँ यो लाइसेन्स मागेन?
त्यही त, पुरा पैसा दिएर लाइसेन्स माग्यो, तर म घरमै बिर्सेर गएको थिएँ, प्रकाश दाई लिएर जानुभएको थियो, अनि खोइ लाइसेन्स दिनु त भन्यो, अनि लाइसेन्स दियो अनि त्यहीँ च्यात दियो अनि यो उसमा चेकमा साइन गर्यो, ल कागज बनायो अनि दियो।
यिनै सामग्रीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइ नै सकेका छौँ। तपाईँ पनि कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। कार्यक्रमप्रति तपाईँका कुनै जिज्ञासा भएमा हामीलाई भन्नुहोला। हाम्रो ठेगाना हो दिनेश एफएम 93.8 मेगाहर्ज धनगढी कैलाली र पहलवानपुरको रेडियो दौना बेबरीमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी कार्यक्रम सुनिसकेपछि हाम्रो फेसबुक पेज dineshfm.com.np गएर पनि आफ्ना कुरा राख्नुहोला। तपाईँका तिनी जिज्ञासालाई कार्यक्रम देश प्रदेशमा समेट्नेछौँ भने धनगढी स्थित सुरक्षित आप्रवासनका लागि निशुल्क सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 091-525-351 पनि सम्पर्क गर्न सक्नुहुनेछ। र साथीहरू, तपाईँलाई हाम्रो अनुरोध पनि रहेको छ कि वैदेशिक रोजगारीका विषयमा तपाईँसँग कुनै लेख रचना भएमा कार्यक्रममा प्रेषित गर्न नभुलौं। आजका लागि कार्यक्रम देश प्रदेशको समय सकियो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया पर्खदै अर्को हप्तासम्मका लागि प्रविधिमा साथ दिने साथी अनिल सँगै म रोहित पनि बिदा माग्छु। नमस्कार।